सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, गुड मर्निङ। रेडियो कान्तिपुर, रेडियो राष्ट्रको यहाँहरू सुन्दै हुनुहुन्छ र जे जति श्रोताले हामीलाई यतिखेर सुनिराख्नु भएको छ, टकिङ स्पेसमा यहाँहरूलाई स्वागत छ र विजया दशमीको हार्दिक मंगलमय शुभकामना। म राजेश पाण्डे तपाईँको साथमा छु। टकिङ स्पेस हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी र ट्राफिक अपडेटपछि 10 बजेसम्म यहाँहरूले सुन्दै आइराख्नु भएको छ। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउण्डेशनको सहयोगमा टकिङ स्पेसमा हामीले पब्लिक स्पेसका विषयमा कुराकानी गरिरहेका छौं वा सार्वजनिक ठाउँ, सार्वजनिक स्थलका विषयमा कुराकानी गर्छौं। सार्वजनिक स्थल काठमाडौँ उपत्यका र देशभरि कस्तो छ वा छन् र कस्तो हुनुपर्छ वा कस्तो थियो भन्ने विषयमा पनि हामीले कुराकानी गरिरहेका हुन्छौं। टकिङ स्पेस महत्वपूर्ण विषय जसमा हामीले हरेक हप्ता कुराकानी गरिरहेका छौं। यो दशैंको चटारो जहाँ काठमाडौँ उपत्यकाबाट हजारौं हजार वा भनौं न अब त लाखौंको संख्यामा जो दर्शन दशैं मनाउनका लागि निस्किनुहुन्छ वा काठमाडौँ उपत्यकाभन्दा बाहिर पनि जे जति शहर छन् शहरबाट आफ्नो घर गाउँ जाने चलन छ, यो त देशभरि छ। यस्तो अवस्थामा पनि याद गर्नुहोस् त हामीले गाड़ी चढ़िसकेपछि पब्लिक स्पेसको प्रयोग गर्न थाल्छौं, घर पुग्दा दशैं मनाउँदासम्म हामी पब्लिक स्पेसमा रहन्छौं। यो महत्वपूर्ण विषयमा कुराकानी गर्दैछौं। तपाईँ धेरै बाटोमा हुनुहुन्छ होला, आज घरमा हुनुहुन्छ, कतै हुनुहुन्छ तपाईँ साथीभाइसँग, टकिङ स्पेस बिहानको 10 बजेसम्म तपाईँ सुन्दै गर्नुहोला। आज हामी खास कुराकानी गर्दैछौं, खास आजका हाम्रा पाहुनासँग खगेन्द्र संग्रौला आज मसँग स्टुडियोमा हुनुहुन्छ। यहाँहरूलाई थाहा छ उहाँ लेखक र उहाँका लेख रचना हामीले धेरै पढेका छौं र उहाँका बारेमा धेरै कुराहरू सुनेका छौं र आज खगेन्द्र संग्रौला मसँग सार्वजनिक स्थलका विषयमा कुराकानी गर्दै हुनुहुन्छ। हामी केही समय अघिको काठमाडौँ उपत्यका र आजको काठमाडौँ उपत्यकाको तुलनात्मक अध्ययन गर्दैछौं, यो सार्वजनिक स्थल वा सार्वजनिक ठाउँलाई मुख्य विषय बनाएर। केही समय अघि वा भनौं न आजभन्दा 50-100 वर्ष अघि जनसंख्या कम थियो, पब्लिक स्पेसको अवस्था के थियो? आज जनसंख्या 35 लाख+ छ काठमाडौँ उपत्यकामा, पब्लिक स्पेसको अवस्था के छ? यी विभिन्न विषयमा आज कुराकानी हुनेछन्। तपाईँ टकिङ स्पेस सुन्दै गर्नुहोला र म मेरा पाहुना खगेन्द्र संग्रौलाजीलाई कार्यक्रम टकिङ स्पेसमा स्वागत गर्छु।
धन्यवाद राज,
र यहाँलाई दशैंको शुभकामना पनि।
धन्यवाद।
जसरी मैले भने आज 35 लाख जनसंख्या प्लस र काठमाडौँ उपत्यकाभित्र पब्लिक स्पेस हामीलाई सबैलाई थाहा छ। आजभन्दा 50 वर्ष अघि वा 100 वर्ष अघि वा 150 वर्ष अघि जनसंख्या र पब्लिक स्पेसको अनुपात कस्तो हुन्थ्यो?
पहिले के थियो भने काठमाडौँमा यसै पनि जनसंख्या धेरै कम थियो। काठमाडौँ उपत्यका अथवा त्यो बेला नेपाल खाल्डो अत्यन्त उर्वर भएको हुनाले जीवन निर्वाह चलाउनको निम्ति अब धेरै अब खेतीपातीले धेरै धेरै जग्गा आवश्यक पनि थिएन। त्यसले अब जमिन उर्वर हुनु र एउटा सीमित जमिनमा धेरै उब्जनी हुनु र खाने जनसंख्या कम हुनु, यो दुईटा कुराले गर्दाखेरि काठमाडौँमा खुला ठाउँ प्रशस्त थियो एक। दोस्रो कुरा अब काठमाडौँ अब नेवार जाति भनेको सांस्कृतिक दृष्टिले अत्यन्त समृद्ध हो। त्यो उसको सांस्कृतिक समृद्धि, उसको कलाको निधि खास गरिकन काठमाडौँको उर्वर माटोको अनाजबाट, त्यसको प्रचुरताबाट आएको हो। नेवार उत्सवी जाति पनि हो। त्यसो हुनाले जहाँ साहित्य कला संस्कृतिको विकास हुन्छ त्यहाँ मान्छेको स्वास्थ्यको चेतना, मनोरञ्जनको चेतना, सामाजिक सत्सङ्गको चेतना पनि बढ्छ र स्वभावतः काठमाडौँमा एउटा भेटघाट गर्ने, संवाद गर्ने, मनोरञ्जन गर्ने, उत्सव मनाउने अनेक डबलीहरू थिए। अब ठूल्ठूला अब मन्दिरको वरिपरि ठूलो स्पेस थियो, हिटीहरू थिए जहाँ पानी भरिन्थ्यो, ठूला ठूला चौरहरू थिए जहाँ भेटघाट हुन्थ्यो अथवा भोज भतेर हुन्थ्यो अथवा उत्सव हुन्थ्यो। त्यसले यो काठमाडौँ उपत्यकाको उर्वरता, संस्कृतिमा समृद्ध नेवार जाति, यो जम्मै कुराले गर्दाखेरि पब्लिक स्पेस अथवा सार्वजनिक स्थलको निर्माण गरेको थियो।
आज अब यतिका वर्षपछि आजको दिनमा आइपुग्दाखेरि यहाँको अध्ययनले के भन्छ? त्यतिखेरको जे जति सार्वजनिक स्थल थियो, डबलीको कुराहरू यहाँले लिएर आउनुभयो, हामी केही बेरपछि पुस्तकालयको कुरा गरौंला, मठ मन्दिरको वरपरका जग्गाको कुराकानी गरौंला, यसै खुला छोड़िएका ठाउँहरूका विषयमा कुराकानी गरौंला, आज हामी कहाँ आइपुग्यौं?
जस्तो म मेरो व्यक्तिगत अनुभवको कुरा गरौं, म 24 सालदेखि काठमाडौँमा छु।
हजुर।
बीचमा केही समय काठमाडौँ बाहिर गए पनि काठमाडौँसँग मेरो निरन्तर सम्पर्क रहिरह्यो।
हजुर।
म चारडुङ्गे नक्सालमा डेरा बस्थे, म त्रिजङ्ग कलेजमा पढ्थे। नक्सालबाट त्रिजङ्ग कलेजमा जाँदाखेरि मेरो निम्ति बाटो सधैँ खुला हुन्थ्यो। सड़कमा अब एउटा हरियो बस साझा बस थियो, बाँकी बस थिएनन्। ट्याक्सी फाटफुटो थिए, मोटरसाइकल फाटफुटो थिए, सड़क सबै खाली हुन्थ्यो, पेटी सबै खाली हुन्थ्यो, फुक्का फाल हिँड्न सकिन्थ्यो। अहिले त्यो अवस्था छैन। म काठमाडौँ आउँदाखेरि भिड भनेको दुई ठाउँमा मात्रै हुन्थ्यो, एउटा असम र इन्द्रचोक। त्यो दुई ठाउँको भिड बारेमा एकदम निसास लाग्दो उकुस मुकुस भनेर कविता पनि लेखिए। अब असम र इन्द्रचोक काठमाडौँका सबै चोक असम र इन्द्रचोकमा परिणत भएका छन्। र काठमाडौँमा जनसंख्याको चाप अत्यन्त बढेको हुनाले जमिनको महत्व बढेको, इन्च इन्च जमिनको महत्व बढेको छ।
हजुर।
र सबै सार्वजनिक स्थलहरूमा अतिक्रमण भएको छ। कतिपय अब टाठा बाठाहरूले आफ्नो पहुँच प्रभुत्वको आधारमा अतिक्रमण गरे। सामान्य मान्छेले पनि निर्वाह चलाउनको निम्ति पेटी त अतिक्रमण गरेकै छ, पेटीमा व्यापार त गरेकै छ। त्यसले अहिले अब नेपाल चाहिँ अब सबै कुरा काठमाडौँमा केन्द्रित भयो। सत्ता, शक्ति, सुविधा, अवसर सबै कुरा काठमाडौँ केन्द्रित भएकोले देशैभरिका मान्छेहरू काठमाडौँमा थुप्रिए। त्यसले गर्दाखेरि काठमाडौँको सार्वजनिक स्थल अतिक्रमित भयो। अब त्यो सार्वजनिक स्थलको नाममा तपाईँको अत्यन्त थोरै, हामीसँग स्टेडियम छ एउटा, त्यसपछि अब शहीद मञ्च टुँडी खेल छ, सानो रत्नबाग छ, मण्डला भन्ने एउटा सानो थाल जत्रो ठाउँ छ, बाँकी अब त्यसपछि अब धुमबराईमा एउटा सानो पार्क छ। काठमाडौँको एउटा जनसंख्याको आवश्यकताको दृष्टिकोणबाट सार्वजनिक स्थल नगण्य छ अथवा छैन भने पनि हुन्छ, सबै समाप्त भएको छ।
मेरो मनमा एउटा प्रश्न आइरहन्छ खगेन्द्र सङ्ग्रेलाज्यू, हुन त हामीले 3 महिनाको आसपास भयो टकिङ स्पेस यसरी रेडियोबाट सुरु गरेको, वा धेरैको मनमा यो प्रश्न होला, हामी पब्लिक स्पेस भनेर कुराकानी गर्छौं, ओपन स्पेसको कुरा आउँछ, चाहे पुस्तकालयको कुरा होला, मठ मन्दिरको कुरा होला, पुस्तकालय मठ मन्दिर आदि इत्यादि कसले बनायो, कहिलेबाट बन्यो भन्ने कुराको खोज्दै जाँदा एउटा नाम वा नामहरूको समूह आउला दिमागमा।
हजुर।
तर ओपन स्पेस धेरै हदसम्म कसले बनायो भनेर आउँदैन, यो पब्लिक स्पेस कसरी छुट्टिन्थ्यो वा छुट्टिन्छ, यसको इतिहास के हुन्छ?
पब्लिक स्पेस दुई तिनवटा कुराले छुट्टिन्छ। एउटा के भने कोही पनि त्यो ठाउँमा टिकट नकाटिकन जान सक्छ, एक। दोस्रो अब बसी बिहालो गर्ने, अब बुढापाकाहरूले विश्राम गर्ने, केटाकेटीहरू खेल्ने, तरुणा तन्नेरीहरूले के प्रणय एउटा प्रेम लीला निर्माण गर्ने, कोही विद्वान छ भने कुनामा बसेर पढ्ने, व्यक्तिहरू आफ्नो उमेर अवस्था रुचि अनुसार मनोरञ्जन गर्न, समय बिताउन अथवा केही गर्न स्पेस त्यो ठाउँमा जान्छन्। पहिलो यो सबैको निम्ति खुला हुन्छ, एक। दोस्रो के भने अब सार्वजनिक स्थल भन्ने बित्तिकै त्यसको निश्चित सीमाङ्कन हुन्छ, यति चाहिँ साझा हो।
यसको सृजना कसरी हुन्छ, कसरी सुरु हुन्छ यो सार्वजनिक?
यो सृजना दुईटा कुराले होला। यसको मेरो विचारमा अब गाउँको कुरा गर्ने हो भने गाउँको अब सार्वजनिक स्थल भनेको चौतारी देउराली घाट,
हजुर,
तीनटा मुख्य। सहर बजारमा चाहिँ शहरीकरण बढ्दै गएपछि मान्छेको स्वास्थ्य चेतना बढ्छ, आधुनिकतासँग विज्ञानसँग प्रविधिसँग कलासँग सम्बन्ध भएपछि मान्छेको स्वास्थ्य चेतना मनोरञ्जनको चेतना बढ्छ, नागरिक चेतना पनि बढ्दै जाला। त्यो बढ्दै गएपछि एकातिर शहरीकरण बढ्दै जाँदाखेरि मान्छेले सड़कले घरले अथवा अन्य कुराले जमिन ओगट्दै जान्छ र त्यो सार्वजनिक स्थलको आवश्यकता महसुस हुँदै जान्छ, त्यो अवस्थामा बन्ने हो। जस्तो भनौँ न अब हरियो दुबो भएको चौर, वरिपरि रूखहरू, बस्ने के चौतारी, अथवा ठूल्ठूला देवलहरू, ठूल्ठूलो जस्तो कृष्ण मन्दिर नै भनौँ न, एउटा ठूलो चाहिँ खाली ठाउँ भएको कृष्ण मन्दिर जो सबैको साझा हुन्छ। त्यो बाहेक अब पुस्तकालय त अलिकति अर्को सन्दर्भको कुरा होला। सभ्यताको निर्माण हुँदै गएपछि, शहरीकरण बढ्दै गएपछि अन्य प्रयोजनको निम्ति जग्गा जब ओगटिँदै जान्छ, मान्छेको निम्ति फुक्का भएर सास फेर्न, सामाजिक सत्सङ्ग गर्न, परम्परा निर्वाह गर्न, उत्सव मनाउन, चाडपर्व गर्न, प्रतिबन्ध बिहा गर्नको निम्ति ठाउँ चाहिन्छ भन्ने चेतना जब हुन्छ त्यसबाट त्यो निर्माण हुने हो।
अर्कोतिर प्राकृतिक ढंगबाटै पब्लिक स्पेस छुट्टिन सक्ने सम्भावना हुन्छ, यदि जंगललाई, खोलाको किनारलाई
जस्तो, खोलाको किनार निश्चित रूपमा पब्लिक स्पेस हो। जस्तो जुन ठाउँमा जंगल छ र जुन राम्रो छ, अथवा नदी किनारमा जहाँ खाली ठाउँ छ अथवा ताल तलाउ जहाँ छन् जहाँ किनार छ त्यो चाहिँ प्रकृतिले नै स्वत निर्धारण गरेको एउटा सार्वजनिक स्थल हो. शहरको बीचको जहाँसम्मको कुरा छ त्यो चाहिँ राज्यले कानूनद्वारा निर्माण गरेको भन्दा पनि परम्पराले संस्कृतिले संस्कारले नीतिले बनाएको जस्तो लाग्छ. कालान्तरमा त्यसको अब संहिताकरण भयो होला. यति सार्वजनिक हो यसलाई सीमाङ्कन गर्ने बार लगाउने मिस्न नपाउने सबैको साझा भन्ने तर प्रारम्भमा चाहिँ राज्यले अथवा कानूनले भन्दा पनि सामाजिक चेतना सामाजिक आवश्यकता बोधले नागरिक अथवा समुदायले आफूले बनाउँछन् राज्यले त्यसलाई संहिताकरण गर्ने मात्रै हो.
यहाँ नैतिकताको कुरा आउँछ
सबै कुरा आउँछ नागरिक चेतनाको कुरा आउँछ नैतिकताको कुरा आउँछ सामूहिकताको कुरा आउँछ स अस्तित्वको कुरा आउँछ.
अब म यही कुरा म केही बेर पछि यहाँसँग गर्छु. हामीमा भएको नैतिकता वा हाम्रा पूर्वजले हामीलाई ट्रान्सफर गर्दै आएको यो जुन हाम्रो नैतिक मूल्य मान्यता छ कतै हामीले यो 35 लाख प्लस जनसंख्याको भीड़भाड़मा यो नैतिकता कहीँ कतै गुमाउँदै आयौं कि. म यस विषयमा केही बेर पछि यहाँसँग कुराकानी गर्छु. टकिङ स्पेसको साथमा हुनुहुन्छ श्रोता रेडियो कान्तिपुर रेडियो राष्ट्रको हो यो खगेन्द्र संग्रौला लेखक. मैले उहाँको परिचय धेरै दिइराख्नु परेन. हामीले धेरै पटक उहाँका लेख रचना पढेका छौं. उहाँको नाम नै परिचय हो आजको लागि. टकिङ स्पेसमा हुनुहुन्छ र सार्वजनिक स्थलका विषयमा हामी कुराकानी गर्दैछौ. सार्वजनिक स्थललाई ओपन स्पेस पुस्तकालय मठ मन्दिर लगायतका कुराहरू जोडेर हामी कुराकानी गर्दैछौ. आज बिहान 10 बजेसम्म हाम्रो कुराकानी यसै गरी अगाडि बढ्नेछ. हामी तुलनात्मक अध्ययन पनि गर्दैछौ. आजभन्दा 50, 100, 150 वर्ष अघिको काठमाडौँ उपत्यका र आजको उपत्यकाको बीचमा खास गरी सार्वजनिक ठाउँमा कति धेरै बदलाव आयो भन्ने विषयमा कुराकानी हुँदैछ. अहिलेलाई हामी ब्रेकमा जान्छौं. ब्रेकपछि फर्केर आउँदा यी महत्वपूर्ण विषयमा कुराकानी हुनेछन्. तपाईँ टकिङ स्पेस रेडियो कान्तिपुरमा सुन्दै गर्नुहोला. सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं केही गरौं.
अ सोशल इनिशिएटिभ बाई आईम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन.
अझै पनि रेडियो कान्तिपुरमा तपाईँ टकिङ स्पेसको साथमा हुनुहुन्छ. आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यस कार्यक्रमलाई हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि 10 बजेसम्म सुन्दै आइराख्नु भएको छ. म राजेश पाण्डे तपाईँको साथमा छौं र आज हामी काठमाडौँ उपत्यकाको तुलनात्मक अध्ययन गर्दैछौं. खास गरी 50, 100, 150 वर्ष अघिको काठमाडौँ उपत्यका र आजको काठमाडौँ उपत्यकाको सार्वजनिक स्थलमा आएको बदलावका विषयमा कुराकानी गर्दैछौ. खगेन्द्र संग्रौला लेखक आज मसँग पाहुनाको रूपमा टकिङ स्पेसमा हुनुहुन्छ. हामी ब्रेकमा जानुभन्दा अघि नैतिकताका कुराहरू पनि गर्दैथ्यौं. केही बेरपछि हामी रूल्स रेगुलेशन्सको कुरा गरौंला जुन बाइन्डिङ छ. त्यसभन्दा अघि नैतिकताकै कुरा गरौं. यो सार्वजनिक स्थल संरक्षणको लागि सरकार वा सम्बन्धित निकायले बनाउने रूल्स रेगुलेशन्स भन्दा नैतिकताले ठूलो असर पर्छ भनेर हामी केही बेर अघि पनि कुराकानी गर्दैथ्यौं. अब यो 35 लाख प्लसको भीड़मा आजको मितिमा आउँदाखेरि हामीले विस्तारै नैतिकता गुमाउँदै गएको हो कि लोभ लालचमा फस्दै गयौं हामी.
मानिस एक किसिमले अब यो अस्तित्वको संकटमा छ जस्तो लाग्छ. देशैभरिको मान्छे विभिन्न कारणले एउटा शिक्षाको अवसर स्वास्थ्यको अवसर व्यापारको अवसर आफ्नो सन्तानको भविष्य भविष्यको अवसरको सुरक्षा खोज्नको निम्ति स्वभाव त काठमाडौँमा आउँछ.
हजुर.
र बीचमा यो 10 वर्षको द्वन्द्वकालको कारणले पनि काठमाडौँमा जनघनत्व बढिया छ. त्यसले पहिलो कुरा त यो मानिसको आवश्यकता पूर्ति गर्नको निम्ति मानिसले त जे पनि गर्दो रहेछ. एक एक इन्च जमिन मान्छेले मिच्छ, एक एक पैसा ठग्छ. त्यसले आकांक्षा बढेको छ. आकांक्षा पूर्ति गर्ने अवसरहरू अत्यन्त कम छन्. त्यो दुईटा कुराको अन्तर्विरोधले गर्दाखेरि तपाईँले भन्नुभयो जस्तै मान्छे लोभी भएको छ. मान्छे लोभी हुन बाध्य छ. दोस्रो कुरा, हामी अब पुरानो जस्तो म हुर्केको बेला भनेको एउटा आदर्शको जमाना थियो. अब आदर्शको जमाना छैन, हामी उपभोगको जमानामा गएका छौं. आजको जो भूमण्डलीकरण अथवा बजारीकरण जे भन्छ त्यसले तपाईँलाई सिकाउने कुरा के हो भने सकेसम्म छिटो जुनसुकै तरिकाबाट भए पनि पैसा कमाऊ, सकेसम्म छिटो जुनसुकै तरिकाबाट भए पनि उपभोग गर, मज मजा गर, कि जीवन भनेको 2 दिनको रामसाया हो भन्ने त्यो दर्शनले दिन्छ. त्यसले व्यक्तिगत आदर्श सामूहिक आदर्श पनि अत्यन्त कमजोर भएको छ. यो विभिन्न कुराको कारकको रूपमा काठमाडौँका जुन सार्वजनिक स्थलहरू छन् तीमाथि अतिक्रमण भएको छ। जस्तो म सम्झन्छु, 24 सालमा म तिजनामा पढ्थे, नजिकमा रत्नबाग थियो, मलाई फुर्सद भयो कि म रत्नबाग जान्थे, अलिकति बदाम किन्थे, पढ्थे, समय बिताउँथे। रत्नबाग खुला थियो, सबै त्यहाँ जो मानिसहरू बस्थे उनको निम्ति बस्नको निम्ति छाता मुनिको चौतारी हुन्थ्यो, चौरमा बस्न सकिन्थ्यो। अहिले रत्नबागमा बस्ने ठाउँ कहीँ पनि छैन। हेर, दोस्रो रत्नबाग यति अव्यवस्थित र फोहोर भएको छ, तपाईँलाई जान मन पनि लाग्दैन। किनभने हाम्रो अब त्यो राज्यले त्यसलाई व्यवस्थापन गरेन, नागरिकहरूको आवश्यकता भएकोले नागरिकहरू विभिन्न कुरा अतिक्रमण गर्दै गए। नागरिकहरूलाई अवसर दिनको निम्ति राज्य र समाज सक्षम भएन, त्यो किसिमको प्रणाली पनि भएन। विभिन्न कुराले गर्दाखेरि अब काठमाडौँको जो सार्वजनिक स्थल छ त्यो समाप्त भएको छ। वास्तवमा सार्वजनिक स्थल भनेको कुनै पनि शहरको अनुहार हो, त्यसको स्वरूपलाई सुन्दर बनाउने एउटा चीज हो। धेरै घरहरूको भिडम्भिडको बीचमा फराकिलो र सफा सड़क, त्यसको नजिकैमा एउटा ठूलो डबली, हरियो चौर, वरिपरि रुख, मानिसहरू बस्ने ठाउँ, पानी पर्दा ओत लाग्ने, धेरै घाम लाग्दाखेरि अब घाम जोगिने, त्यस्तो ठाउँ हुनु भनेको शहरको अनुहार सुन्दर हुनु हो। त्यो सौन्दर्यसँग धेरै कुरा जोडिन्छ।
यो नैतिकताको कुराकानी गरिरहेछौँ हामीले, ठिक छ, यो एकापट्टि छ। अर्को एउटा दृष्टिकोण हेरौँ न, आज हामी के दावा गर्छौं भने नेपालकै वा हाम्रै समाजको साक्षरता प्रतिशतमा ठूलो वृद्धि भएको छ र 100% साक्षर जनताको परिकल्पना हामी गर्छौं, तब मात्र समाज वा हाम्रो देश विकसित हुन सक्छ भन्ने हाम्रो एउटा मान्यता छ। आजभन्दा 50, 100, 150, 200, 500 वर्ष अगाडि भनौं न, धेरै टाढा पनि नजाउँ, 100 वर्ष अगाडिको कुरा गरौं, साक्षरता प्रतिशत तुलनात्मक रूपमा निकै कम थियो होला। तर पनि यहाँकै कुरालाई सुन्दाखेरि पनि यो पब्लिक स्पेसको संरक्षण गर्नुपर्छ, यो हाम्रो परिचय हो, हाम्रो अनुहार हो, यसको वातावरणीय, सांस्कृतिक, सामाजिक, आर्थिक महत्व छ भनेर कसरी बुझे त त्यतिखेरका जनताले?
यो चाहिँ तपाईँको व्यक्तिको एउटा अब सामूहिक भावना व्यक्तिको अस्तित्वसँग गाँसिएको हुन्छ।
हजुर,
प्रत्येक समुदायको एउटा इतिहास हुन्छ, परम्परा हुन्छ, संस्कृति हुन्छ, संस्कार हुन्छ, ती विभिन्न कुराले ती समुदायलाई बाँधेको हुन्छ। त्यो बाँध्ने मुख्य कुरा भनेको भाषा हुन्छ। भाषा भनेको अभिव्यक्तिको माध्यम मात्र होइन, त्यो संस्कृति पनि हो। संस्कृतिको संरक्षण गर्ने, संस्कृतिको परिमार्जन गर्ने, रूपान्तरण गर्ने एउटा त्यो एउटा उपकरण अथवा प्रविधि पनि हो।
हजुर,
त्यसैले भाषा, धर्म, संस्कृति, परम्परा, पुर्ख्यौली ती जम्मै कुराले समुदायलाई बाँधेको हुन्छ। त्यो समुदायले आफ्नो सामूहिक अस्तित्वको निम्ति, सामूहिक सुखको निम्ति त्यस्ता ठाउँहरूको निर्माण गर्छ। त्यसले यो चाहिँ राज्य त्यसले निर्माण गरेको विधि र नीति भन्दा पनि समुदायको सामूहिक अस्तित्व, समुदायको एउटा सामूहिक सहअस्तित्वसँग पनि गाँसिएको हुन्छ।
यो साक्षरताको प्रतिशतले चेतनालाई तल वा माथि लाने कुरा खासै फरक नपर्दो रहेछ।
पढेर मान्छे बुद्धिमान हुँदैन। तपाईँ नेपाली समाजमा भएका थुप्रो डाक्टरहरूका नाम तपाईँ स्मरण गर्नुहोस्। धेरै डाक्टरहरूमा नैतिकता, इमान देखिँदैन। त्यसले पुस्तक पढेर तपाईँले सूचना बटुल्दैमा मान्छे तपाईँको बुद्धिमान हुँदैन। ज्ञानी हुन सक्ला, उसले ज्ञान आर्जन गर्न सक्ला, तर नैतिकता, परोपकार, सामाजिकता, शिष्टता भनेको फरक कुरा हो।
आज हामीले नैतिकता यो दृष्टिकोणबाट, यदि हाम्रो नैतिकता कम हुँदै गएकै हो भने पनि बाइन्डिङ रूल्स रेगुलेशन्स सम्बन्धित निकाय, उनीहरूको नीति नियम त छ, तर 50 वा 100 वर्ष अघि के हुन्थ्यो भन्ने विषयमा म यहाँसँग केही बेरपछि फेरि कुराकानी गर्छु। टकिङ स्पेसको साथमा हुनुहुन्छ। आज यो छोटो समयमा धेरै कुरा गर्नुपर्नेछ, जति सकिन्छ हामी गर्दै जाउँला। बिहानको 10 बजेसम्म यहाँहरूले यस कार्यक्रमलाई सुन्न सक्नुहुन्छ रेडियो कान्तिपुरमा। खगेन्द्र संगौला आज मसँग स्टुडियोमा हुनुहुन्छ। हामी सार्वजनिक ठाउँको तुलनात्मक अध्ययन, आजभन्दा केही वर्ष अघिको काठमाडौँ उपत्यका र आजको काठमाडौँ उपत्यकाका बीचमा यो तुलनात्मक अध्ययन गरिरहेका छौं। आईम्याप, सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा यस कार्यक्रमलाई यहाँहरूले सुन्दै आउनु भएको छ, सुनिराख्नु भएको छ। हामी फेरि अर्को एउटा ब्रेकमा जान्छौं। ब्रेकपछि फर्केर आउँदा थप कुराकानी हुनेछन्। टकिङ स्पेस रेडियो कान्तिपुरमा सुन्दै गर्नुहोला। सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
अ सोशल इनिशिएटिभ बाइ आईम्याप, सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन।
अझै पनि रेडियो कान्तिपुरमा टकिङ स्पेस सुन्दै हुनुहुन्छ। हरेक शनिबार बिहान 9 बजेको कान्तिपुर डायरी पछि 10 बजेसम्म यहाँहरूले सुन्दै आइराख्नु भएको छ। आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा म राजेश पाण्डे तपाईँको साथमा छु। आज मसँग स्टुडियोमा खगेन्द्र संग्रौला हुनुहुन्छ, लेखक, र हामी एउटा तुलनात्मक अध्ययनमा छौं। केही वर्ष अघिको काठमाडौँ, अब केही वर्ष भन्दा करिब 50 वर्ष, करिब 100 वर्ष, 150 वर्ष अघिको काठमाडौँ र आजको काठमाडौँको सार्वजनिक स्थलमा कस्तो बदलाव आयो भनेर हामी कुराकानी गर्दैछौं। हुन त यहाँहरूले यदि फिजिकल स्पेसको मात्र कुरालाई ध्यानमा राख्नुभएको हो भने यसको घटबढको हिसाब मात्र गरिरहेका छैनौं। आज हामी यसलाई नैतिकता, नीति नियम, हाम्रो संस्कृति संस्कारसँग पनि जोडेर हेरिरहेका छौं, त्यसैले यसको दायरा थोरै फराकिलो बनेर गएको छ। अघि जुन हामी ब्रेकभन्दा अघि कुराकानी गर्दैथ्यौं नि, यो बाइन्डिङ रूल्स रेगुलेशन्स पनि त केही हुन्थ्यो होला, किनभने हामीले नैतिकता पहिला कुराकानी गर्यौं जसले ठूलो सहयोग गर्यो सार्वजनिक स्थलको संरक्षणको लागि त्यतिखेर। आज त विस्तारै हामीले आफ्नो लोभ लालचमा त्यो सब कुरा बिर्सिँदै गयौं, कसैलाई चस्त परेको भए हामी क्षमा चाहन्छौं। बाइन्डिङ रूल्स रेगुलेशन्स पनि त केही हुन्थ्यो होला नि, जसरी आज छ त्यसको उपयोग वा त्यो नीति नियमले काम गरेको छैन त्यो आफ्नो ठाउँमा छ, त्यतिखेर के हुन्थ्यो?
त्यतिखेर हामीले पहिले पनि चर्चा गर्यौं, मूलत के भने यो आवश्यकता अनुसार सभ्यताको विकास क्रममा आवश्यकता अनुसार परम्पराले यस्ता चीजहरूको निर्माण गर्यो। कालान्तरमा अब जनसंख्या बढ्दै गएपछि मानिसहरूमा विभिन्न प्रवृत्तिहरू दुष्प्रवृत्तिहरू बढ्दै गएपछि त्यसलाई त्यसको नियमन गर्न, त्यसलाई नीतिभित्र राख्नको निम्ति राज्यले नियमहरू बनायो। तैपनि यो नियम भनेको त त्यसलाई नियमन गर्ने, रेगुलेट गर्ने कुरा नै हो। मूल कुरो चाहिँ त्यो समुदायको परम्परागत चेतना, त्यसको स्वास्थ्य चेतना, त्यसको सामूहिक अस्तित्वको चेतना, यो दुईटा कुराको योगबाट नै सार्वजनिक स्थलहरू निर्माण भएको र लामो समयसम्म सुरक्षित उपयोग हुँदै आएका हुनुपर्छ।
त्यतिखेरको नियम कानूनलाई जनताले मानिदिने, नैतिकताले साथ दिने, आज नमानिदिने कतिपय अवस्थामा, र नीति नियमसँग जोडिएका सम्बन्धित निकायहरू प्यासिभ भएर बसिरहने, निष्क्रिय भएर बसिरहने, र नीति नियम बनाउने संस्थाहरू नै अन्तर्सङ्घर्षमा बसिरहने, यो अवस्था किन यस्तो भयो? हामी फेरि कहाँ चुकिराखेका छौं? सार्वजनिक स्थललाई यसरी नीति नियमकै माध्यमबाट कडी कडाउ गरेरै भए पनि जोगाउनलाई हामी कहाँ चुकिराखेका छौं?
खास गरिकन नेपालका अब शासकहरूको निम्ति आम नागरिकले उपभोग गर्ने, आम नागरिकले समय बिताउने, शहरको सौन्दर्य बढाउने यस्ता कुरामा कहिले पनि रुचि भएन। हाम्रो सत्ता एकात्मक थियो, केन्द्रीकृत थियो, एउटा परिवारले या वंशले शासन चलाउँथ्यो, त्यो वंशको कल्याण, वंशको सम्पत्ति सञ्चय बाहेक अरू कुरामा चाक भएन। जनसंख्या बढ्दै गयो, सँगै यो के भने स्वतन्त्रताको चेतना बढ्दै गएपछि स्वभावत व्यक्तिवाद पनि बढ्दै जान्छ। आजको विश्व अर्थतन्त्रको प्रकृतिले मान्छेलाई उपभोक्तावादी पनि स्वभावत बनाएको छ। यी विभिन्न कुराको चाप र अतिक्रमणले गर्दा र राज्यको उपेक्षाले गर्दा हामीसँग परम्परागत रूपमा जे जति सार्वजनिक स्थल अथवा डबलीहरू थिए तिनीहरू मिचिए भएकाहरूको पनि गति दुर्दशापूर्ण छ। जस्तो तपाईँ याद गर्नुहोस्, टुलखेललाई शहीद मञ्च भनेर घोषणा गरियो। नेपाल परिवर्तनको बाटोमा जाँदै गएपछि धेरै वीर वीरांगनाहरूले शहादत प्राप्त गरे, तिनको सम्मानमा शहीद मञ्च भनेर घोषणा गरियो। अहिले शहीद मञ्च एक किसिमको त्यो कुरा कर्कट फाल्ने नारकी स्थल भएको छ। त्यहाँ गाड़ीहरू थुपार्ने, फोहोर फाल्ने, त्यहाँ गएर बस्नको निम्ति अथवा सभा गर्नको निम्ति पनि कुनै उपयुक्त छैन। कुनै बेलामा मानिसहरू व्यापार गर्नको निम्ति टहर बनाएर बसेका छन्, कुनै बेला गाड़ीहरूको लाम लगाइएको छ, हिलो छ, फोहोर छ, दुबो छैन, यो टुलीखेलको अवस्था। दोस्रो, अब रत्नपार्ककै कुरा गर्ने हो भने पनि त्यो पनि धेरै व्यवस्थित छैन। मण्डला एउटा सानो ठाउँ छ, त्यो मण्डलामा त अहिले राज्यले निषेधाज्ञा लागू गरेका छ, मानिसको निम्ति सास फेर्ने ठाउँ कहीँ छैन। यस्ता डबलीहरूमा अहिलेको सन्दर्भमा 2-3 प्रयोजनको निम्ति मान्छे जान्छ। मानिस आफ्नो असन्तुष्टि व्यक्त गर्नको निम्ति पनि सार्वजनिक डबलीमा सामूहिक रूपमा जान्छन्। सड़कसँग उनीहरूले संवाद गर्छन्, जनमत बनाउँछन्, त्यो जनमतको माध्यमबाट राज्य अथवा पार्टीहरूमा अगाडि आफ्नो आकांक्षा पुर्याउँछन्। अब अहिले त मण्डलामा निषेधाज्ञा जारी छ, रत्नपार्कमै पनि के भने अब मानिसहरू बस्नको निम्ति संवाद गर्नको निम्ति खुला छैन, राति बस्नु पर्यो भने सिडीबाट अनुमति लिने अहिले चलन बनाएको रहेछ। त्यसले हाम्रो समस्या कस्तो हो भने सार्वजनिक हित अथवा नागरिक हितप्रति शासकहरूमा चासो भएन र पहिले चलिआएका र उपयुक्त समाप्त भएका जे जति नीतिहरू विधिहरू संहिताहरू थिए तिनलाई जिब्रोले फेरियो कागजमा पनि कतै फेरियो होला प्रचलनमा व्यवहारमा कहीँ पनि फेलिएन त्यसले अहिलेको नेपाली समाज भनेको कुल अराजक अवस्थामा छ कुनै पनि नियमहरू कागजमा सीमित छन् आदर्शहरू जिब्रोमा सीमित छन् भएका चीजहरू मिचिँदै गएका छन् त्यो मिच्ने काम मुख्य त तिनले गरेका छन् जो टाठा बाठा छन् जो पहुँचवाला छन् जो सम्भ्रान्त छन् सामान्य मान्छे त पेटीमा आफ्नो गुजारा चलाउनको निम्ति पेटीमा एउटा सानो पसल लिएर बसेको छ
अब यसलाई दुईटा दृष्टिकोणबाट हेरौँ न यदि आजको मितिमा पनि ठिक छ सार्वजनिक स्थलको अवस्था पहिला जस्तो थियो त्यस्तो रहेन तर धेरै हदसम्म सुधार्न सकिन्छ भन्ने सम्भावना अझै पनि हामीसँग छ अब दुईटा दृष्टिकोणबाट हेरौँ दुईटा ठाउँबाट हेरौँ एउटा जही काठमाडौँ उपत्यकामा बस्ने 35 लाख प्लस जनसंख्याको पहल व्यक्तिगत रूपमा हरेक व्यक्तिले गर्नुपर्ने काम कर्तव्य उसको दायित्व यो यो काठमाडौँ उपत्यकाप्रति र सम्बन्धित निकाय जसमा मठ मन्दिर गुठी गाविस जीविस महानगरपालिका यो सबै कुराहरू आउँछ दुईटा दृष्टिकोणबाट हेरौँ एउटा जनताले व्यक्तिगत रूपमा गर्नुपर्ने काम यहाँ के देख्नुहुन्छ अर्को सम्बन्धित निकायहरूले अन्तर्सङ्घर्ष छोडेर नियम बनाउने पालना नगर्ने यो व्यवहारलाई बदल्नका लागि कसरी अगाडि बढ्नुपर्छ
अहिलेको हाम्रो समस्या त प्रणाली निर्माण गर्ने नै हो लामो समयदेखि एउटा राज्य व्यवस्थाको माध्यमले आम समाजलाई परिचालन गर्ने जो नीतिहरू विधिहरू परम्पराहरू पात्रहरू थिए ती सबै समाप्त भएको छन् त्यो रिक्ततामा नयाँ निर्माण भएको छैन सबैभन्दा मूल कुरा चाहिँ प्रणालीकै कुरा हो लोकतान्त्रिक प्रणाली भयो भने लोक कल्याणकारी समाजको निर्माण गर्ने एउटा चिन्तन भयो भने त्यसले केही कुराहरू निर्माण गर्ने कुराको प्रारम्भ गर्छ बाँकी सामान्य नागरिकमा अब यो सार्वजनिक स्थलको संरक्षणप्रतिको चेतना जगाउनको निम्ति केही कुराहरू गर्नु आवश्यक हुन्छ एउटा त औपचारिक रूपमा नैतिक शिक्षा हुन सक्ला यो हामीले विद्यालयमा तल्लो तहबाटै प्रारम्भ गर्नुपर्छ त्यसो साहित्य कला संस्कृतिको माध्यमबाट कुनै पनि नगर सुन्दर हुनको निम्ति कुनै पनि नगर सभ्य देखिनको निम्ति कुनै पनि नगरका नागरिकहरूले सास फेर्ने खुला ठाउँ सुरक्षित राख्नको निम्ति खुला स्थलहरू आवश्यक छ भन्ने कुराको चेतना वृद्धि हुनु आवश्यक छ त्यसले यो राजनीतिक प्रणाली त्यो राजनीतिक प्रणालीले आम जनतामा प्रसार गर्ने सन्देश साहित्य कला संस्कृति नीति शिक्षा यी विभिन्न कुराको योगबाट हामी क्रमशः सार्वजनिक स्थलको संरक्षण गर्ने नैतिक चेतनाको विकास गर्न सकौंला
अन्यथा
अब यो त के छ भने अवस्था यो प्रणाली अराजक अवस्था यही रहने हो राज्य यति नै अनुत्तरदायी हुने हो आम नागरिकको जीवनमा राज्यको उपस्थितिको बोधै हुन छाड्ने हो अपराध यसरी नै बढ्दै जाने हो भने त अतिक्रमणै हुँदै जान्छ समाप्त हुँदै जान्छ
र म्याजिकल साङ्ग्रीला जसलाई यहाँले हामी अफ एयरमा पनि कुराकानी गर्दैथ्यौं काठमाडौँ उपत्यका 24 सालको काठमाडौँ उपत्यकाको दशैंको नवमी र टीकाको दिन फेरि त्यही 24 सालको काठमाडौँ उपत्यका हो कि जस्तो लाग्छ अन्यथा अरू दिन त साह्रै गाह्रो पर्छ म मर्निङ वाकसम्म सड़कमा हिँड्छु दुई दिन भन्नुहुन्थ्यो यहाँले यो फेरि ल्याउन सकिन्छ फर्काउन सकिन्छ यसलाई कुनै न कुनै स्वरूपबाट
अब काठमाडौँ के छ भने अब उपत्यका सानो छ उपत्यकाको अधिकांश स्थल त मानिसहरूले ओ गरिसकेका छन्
हजुर
सड़क घर आदि इत्यादिले जहाँ घर बनिसके हामी त्यसलाई खाली गर्न सक्दैनौ सड़कलाई हामी चौर बनाउन पनि सक्दैनौ तर भएका जे जति ठाउँहरू छन् जस्तो भनौँ न गिटीहरू बहालहरू खुला चौरहरू बाटिकाहरूदेखि लिएर पुस्तकालय आदि इत्यादिसम्म जे जति चिज छन् तिनलाई जोगाउन सकिन्छ एक दोस्रो नेपाल संघीयतामा गयो भने अख्तियार अवसर सुविधा धेरै कुराहरू देशभरि छरिन्छन् र क्रमशः काठमाडौँको जनसंख्या कम हुन सक्छ देशभरि अवसरहरूको एउटा समान ढंगले एउटा वितरण भयो भने काठमाडौँमा जनसंख्याको चाप घट्छ जनसंख्याको चाप घट्यो भने मानिसहरूले सास फेर्ने खुला ठाउँ अलिकति बढ़ी हुन सक्छ हामी त्यो बेला जोगाउन सक्छौं तर यही परिपाटीमा यही वातावरणमा यही परिस्थितिमा यही मनोवृत्तिको बीचमा जोगाउन सकिँदैन।
हस् आज टकिङ स्पेसको लागि रेडियो कान्तिपुरको स्टुडियोसम्म यहाँ आइदिनु भयो। हामीले तुलनात्मक अध्ययन गर्ने प्रयास गर्यौं, तर यो यति ठूलो विषय, यति भेग विषय हो कि यो 45-50 मिनटको कार्यक्रममा यो सबै कुरा सम्भव छैन। त्यसैले म यहाँसँग थप कुराकानी आगामी दिनमा पनि गर्नेछु। आज आइदिनु भयो, यहाँलाई धन्यवाद।
हजुर धन्यवाद।
उहाँ हुनुहुन्थ्यो आजका मेरा पाहुना खगेन्द्र संग्रौला, नामै परिचय हो, लेखक। टकिङ स्पेस यहाँहरूले यतिन्जेल सुन्नुभयो आईम्याप सोशल साइन्स बाहा र फोर्ड फाउन्डेशनको सहयोगमा। हामीले आज 50-100 वर्ष अघिको काठमाडौँ उपत्यका र आजको काठमाडौँ उपत्यका बीचमा तुलनात्मक अध्ययन गर्यौं। अब यो निश्चित समयभित्र गर्न साह्रै गाह्रो कुरा हो र जे जति सम्भव भयो हामीले गर्यौं। आगामी दिनमा पनि हामी टकिङ स्पेसमा यो कामलाई अगाडि बढ़ाउनेछौ। तपाईँले यतिन्जेल सुनिदिनुभयो, धेरै धेरै धन्यवाद।